हो हमारा अमन का गहवारा, झगड़े छोड़ो माफ करो फिर हो जाएगा घर तारा।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله। मेरे मदनी चैनल के नाज़रीन, हर हफ्ते हमारा ये प्रोग्राम फैमिली काउंसलिंग आप देखते हैं। डॉक्टर मोहम्मद ज़ीरक अत्तारी, जो कि यूके से इनका ताल्लुक है, ये पाकिस्तान के यूके में होते हैं, माहिर नफ्सियात हैं। हम कोई ना कोई टॉपिक लेते हैं, कोई ना कोई मौजू लेते हैं। आज बेसुकूनी, बेचैनी, लड़ाई झगड़े, फसाद, घरों का टूटना, कुव्वत बर्दाश्त की कमी, यानी कि आज जो हमारा मौजू है वो है घरेलू लड़ाई झगड़े। तो डॉक्टर साहब, इस पर हम आगे चलेंगे। घरेलू लड़ाई झगड़े, आपके पास तो बहुत केस आते होंगे इस तरह के।
हर घर में ही केस होते हैं,
हर घर में केस है। मेरे मदनी चैनल के नाज़रीन, वाकई बाज़ औक़ात छोटी छोटी बातों पर मियाँ बीवी में ठन जाती है, सास बहू में ठन जाती है, नंद और भाभी की नहीं बनती, भाई भाई की नहीं बनती, बाप की और औलाद की नहीं बनती। तो छोटी छोटी बात पर घरों में लड़ाई झगड़े हो जाते हैं, बंदे का टेम्पर लूज हो जाता है, बहुत ज़्यादा हाइपर हो जाते हैं, बहुत ज़्यादा मसाइल हो जाते हैं, यहाँ तक कि फिर वो खूनी रिश्ते, वो फिर बिल्कुल समझ लेंगे जिसको कहते हैं ना खून सफ़ेद हो गया, टूट जाते हैं, बिखर जाते हैं। फिर एक दूसरे का वो कहते हैं ना कि अब उसका चेहरा भी नहीं देखना, मरने पे भी नहीं आना, कहते हैं मौत मैयत का वास्ता ख़त्म कर लिया। तो घरेलू लड़ाई झगड़े, इसके क्या वजह होती है? कहीं से तो स्टार्ट होता ही है, कहीं से तो ये स्टार्ट होता है, कोई तो स्टार्टिंग स्टेज होता है, कोई तो बेसिक वजूहत होती है। तो हमारे डॉक्टर ज़ीरक साहब माहिर नफ्सियात हैं, तो कुछ इसमें नफ्सियाती मसाइल का भी कुछ दखल है? और किस तरह घर के बड़ों को क्या बिहेवियर रखना चाहिए, घर के छोटे जो हैं उनका क्या अंदाज होना चाहिए, सबको मिलकर कैसे रहना चाहिए? अगर घरेलू लड़ाई झगड़े, यानी घर में लड़ाई झगड़े बढ़ रहे हैं और सेपरेट भी होना है तो उसका भी एक तरीका है, वो भी हम सुनेंगे कि अगर होना ही है तो फिर किस अंदाज में होना है। हम दुरूद पाक की फजीलत से मुतालिक भी सुनते चलें। प्यारे आका मक्की मदनी मुस्तफ़ा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम का फरमान है कि तुम अपनी मजलिसों को मुझ पर दुरूद पाक पढ़कर आरास्ता करो कि तुम्हारा ये दुरूद पाक पढ़ना कल बरोज़े क़ियामत तुम्हारे लिए नूर होगा। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। तो मेरे मदनी चैनल के नाज़रीन, घरेलू लड़ाई झगड़े, इसकी बहुत सारी वजूहत है, डॉक्टर साहब से भी पूछते हैं, फिर हमारा दीन इस्लाम इसके बारे में क्या कहता है हम वो भी सुनेंगे, और इसकी जो बेसिक वजूहत है वो भी सुनेंगे। तो आइए मेरे मदनी चैनल के नाज़रीन, प्रोग्राम फैमिली काउंसलिंग में आज जो हमारा टॉपिक है घरेलू लड़ाई झगड़े, बढ़ते हैं डॉक्टर ज़ीरक साहब की तरफ। कैसे हैं डॉक्टर साहब, ठीक हैं आप?
अल्हम्दुलिल्लाह रब्बिल आलमीन, आप सुनाएं कैसे?
अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। डॉक्टर साहब, ये बड़ा बेसिक एक मौजू है और आपका भी वास्ता पड़ता है, और लड़ाई झगड़े कहाँ नहीं, चाहे वेस्टर्न कंट्रीज हों, पाकिस्तान में हों, पाकिस्तान से बाहर हों, ओवरसीज हों, ख़ानदान बरदरी, और ये बढ़ता ही रहता है, बढ़ता ही रहता है। तो सबसे पहले तो मैं जानना चाहूँगा अपने मदनी चैनल के नाज़रीन की तर्जुमानी करते हुए कि इसकी बेसिक वजह क्या है, स्टार्ट कहाँ से होता है ये?
देखिए, इसमें अगर तो सवाल किया जाए मदनी चैनल के नाज़रीन से कि भाई कोई भी झगड़ा है क्या वो प्यार मोहब्बत में होता है या गुस्से की कैफियत अच्छा। में होता है, तो हर एक का यही जवाब होगा कि झगड़ा तो जब गुस्सा आता है तो ही झगड़े की कैफियत, लड़ाई झगड़े की कैफियत पैदा होती है। तो अमूमी तौर पर तो अवाम यही समझती है कि गुस्से की वजह से ये होता है। अब देखिए, गुस्सा तो एक फितरी चीज़ है, ये तो अगर हम दीन इस्लाम के उसूलों के हवाले से भी देखें तो बाज़ सूरतों में तो गुस्सा वाजिब है। मिसाल के तौर पर अगर मेरे मातहत घर में हैं, बीवी बच्चे और सब पर नमाज फ़र्ज है और वो नमाज नहीं पढ़ रहे, तो ऐसी सूरत में शरई तौर पर मेरे ऊपर भी लाजिम बनता है कि मैं अपने गुस्से का इजहार करूं, कि भाई आप नाराज़गी का इजहार करूं कि भाई आप नमाज नहीं पढ़ रहे हैं, आपको नमाज पढ़नी है। लेकिन क्या हर गुस्से का एंड जो है वो लड़ाई झगड़ा होना चाहिए? ऐसा तो नहीं है। तो लिहाजा गुस्से के भी पीछे एक और रूट कॉज है, एक और मुहर्रिक है
जी,
जिसको उर्दू में अगर बोलें तो नाम दिया जाता है अना का।
सही।
और अगर हम एक साइकोलॉजी टर्म के तौर पर बोलें तो ईगो। तो इंशाल्लाह फैमिली काउंसलिंग की इस एपिसोड में हम इसको एक्सप्लोर करेंगे कि गुस्सा और ईगो ये कैसे जो है वो हमारे जज्बात पर असरअंदाज होते हैं। अगर गुस्सा तो बजाते खुद एक जज्बा है, तो किस तरह ईगो जो है ये हमारे गुस्से को और ज्यादा परवान चढ़ाती है। अच्छा, ईगो क्या चीज है, इसकी क्या स्टेजेस हैं, ये कैसे परवान चढ़ती है, और इंशाल्लाह उल अजीज इसका जो मैंने दीनी कुतुब का मुताला किया, जो इमाम गजाली रहमतुल्लाह की कुतुब का मुताला किया, तो एक तकाबली जायजा लिया जाएगा कि जो साइकोलॉजी की थ्योरी हमें ईगो के हवाले से बताती है और दीन इस्लाम की तालीमात में जो नफ्स के हवाले से तज़किरा किया गया, तो इंशाल्लाह उल अजीज इसका एक बेहतरीन कम्बिनेशन लेकर चलेंगे। और ये झगड़ा किसी का भी हो, बाप का औलाद के साथ हो, शोहर का बीवी के साथ हो, सास का जो है वो बहू के साथ हो, या जो है वो नंद और भावज का आपस में जो है वो रिलेशनशिप झगड़ा हो, टीचर उस्ताद का हो, तो सबको इंशाल्लाह इससे फायदा होगा।
सही सही। मेरे मदनी चैनल के नाज़रीन, जिस तरह डॉक्टर साहब ने बताया कि गुस्सा एक इसके बेसिक वजूहात हैं, गुस्सा आना फितरी तकाजा है, आ जाता है, लेकिन अगर वो एक बॉर्डर क्रॉस करता है और ओवर लिमिट हो जाता है, तो फिर वो गुस्सा जो है वो किस तरह, डॉक्टर साहब ने अपनी मेडिकल टर्म भी यूज़ की ईगो, तो वो क्या है, वो कैसे होता है, ये तो मैं वाकई अर्ज करूंगा अपने तौर पर, क्योंकि मैं डॉक्टर तो नहीं, तो डॉक्टरी हिसाब से तो डॉक्टर साहब बताएंगे, लेकिन आजकल जो माहौल देखा जाता है उमूमन दारुल इफ्ताह अहले सुन्नत में ऐसे मसाइल आते हैं, मुफ्तियान इकराम से सुनते हैं कि भाई वो तलाक हो गई, तो तलाक कोई मजाक में तो नहीं देगा, हंसते हंसते तो नहीं देगा, नॉर्मल माहौल में तो नहीं देगा, यानी इतना ज्यादा मामला बढ़ 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 के बढ़ गया कि वो बरसों के साथ ही जुदा हो गए, बच्चे जिसको कहते हैं ना रुल गए, बच्चे बेचारे बिल्कुल उनकी तो फ्यूचर तबाह हो गया ना, माँ बाप जुदा हो गए, तलाक तो एंड है ना बिल्कुल, यानी कितना गुस्सा बढ़ा बढ़ा, बात कितनी बड़ी, अगर इसको स्टार्टिंग स्टेज पर कवर कर लेते तो हो सकता है बात इतनी ना बढ़ती और घर ना टूटता, फसाद ना होता, दिल खराब ना होते, सोच खराब ना होती। मैं अपने मदनी चैनल के नाज़रीन को कुरान पाक की आयत पारा नंबर 15 सूरह बनी इसराइल आयत नंबर 53 53 तर्जमाए कंजुल ईमान, तवज्जो से सुनिएगा कि हमारा पाक कलाम क्या कह रहा है कि बेशक शैतान उनके आपस में फसाद डालता है, बेशक शैतान आदमी का खुला दुश्मन है। यानी देखें कुरान पाक में साफ कह दिया गया कि बेशक शैतान उनके आपस में फसाद डालता है, बेशक शैतान आदमी का खुला दुश्मन है। इसी तरह पारा नंबर 7 सूरह माईदा की आयत नंबर 91 91 में इरशादे पाक होता है तर्जमाए कंजुल ईमान, शैतान यही चाहता है कि तुम में बैर और दुश्मनी डलवा दे। बयान करदा आयत करीमा को सामने रखते हुए अगर हम अपने मुआशरे पर नजर दौड़ाएं तो हमारा जमीर इस बात की गवाही देगा कि आज शैतान अपने इस वार में कामयाब होता दिखाई दे रहा है। शैतान ही फसाद करवाता है, शैतान प्यार मोहब्बत कब चाहेगा, हंसता बसता घर देखता हुआ कब चाहेगा, और कब चाहेगा घर में सुकून हो, और इसका तो मेन बेसिक पर्पस ही यही है कि घर तोड़वा दे, घर तोड़वा दे। तो एक तरफ इस्लामिक पॉइंट ऑफ व्यू से देखते हैं तो शैतान का इसमें बहुत बड़ा किरदार है, फिर वो गुस्सा बढ़ बढ़कर अना का मसला बन जाता है, फिर वो अना के उस स्टेज पर पहुंच जाता है जिसको हम कहते हैं पॉइंट ऑफ नो रिटर्न, अब वापसी मुमकिन नहीं, हालांकि सब कुछ पॉसिबल है। कहते हैं ना प्यार में तो बंदा बड़ी बड़ी जंगें जीत जाता है और दुश्मनी में अपनों को भी खो देता है। तो डॉक्टर साहब अब आपकी तरफ बढ़ेंगे ये कि इसको फिर कैसे कवर किया जाए।
आपने भी अपने माशाल्लाह जो बयान की तो इसमें नफ्स शैतान
जा
इन चीज़ों का जिक्र
जा
किया, तो मैं थोड़ा सा लिंक क्रिएट करना चाहूँगा।
जा
हम इसमें सीख भी रहे हैं मदनी चैनल के नाज़रीन, इसको आप एक क्लासरूम भी समझे। हमने एक अपनी एपिसोड में जज्बात के हवाले से जिक्र किया था कि जो है वो हमारे जब मनफी सोचें आती हैं जहन में तो वो हमारे बुरे जज्बात को जो है वो परवान चढ़ाती हैं।
जा
और सोचों के हवाले से इमाम गजाली रहमतुल्लाह अलैह की तसनीफ मिनहाजुल आबिदीन
जा
में एक चैप्टर है कि हमारे जहन में जो आती हैं सोचें किधर से आती हैं।
सही।
उसमें एक हदीस मुबारक का हवाला देते हुए इमाम गजाली रहमतुल्लाह अलैह फरमाते हैं कि इंसान जब पैदा होता है तो शैतान उसके साथ अपना एक शैतान लगा देता है, और اللہ تعالیٰ ایک فرشتہ بھی اس بندے کے ساتھ لگا دیتا ہے. اب ان دونوں کی ڈیوٹی کیا ہے کہ شیطان کا جو وہ اولاد ہوتی ہے وہ اس بندے کو مرتے دم تک برائی کی طرف بلاتا ہے, اور جو فرشتہ ہے یہ اس بندے کو نیکی کی دعوت دیتا ہے. ٹھیک ہے, تو ایک تو محرک شیطان بھی ہوا. تو ایک تو ہمیں یہ سوچنا ہے کہ بھائی بعض دفعہ جو میرے ذہن میں خیال آتا ہے یا میں چاہتا ہوں میرا یہ ہو, تو اس کے پیچھے شیطان ہو سکتا ہے. اب دیکھیں ایک اور ہم نے اصطلاح جو ہے وہ بتائی تھی, مازلوز ہائیرارکی آف نیڈز, کہ بیسک نیڈز ہماری کیا ہے, جیسے کھانا پینا سونا, گرمی سردی سے حفاظت, اور کپڑے وغیرہ, یہ ہماری بیسک نیڈز ہیں. اب ایک بیسک نیڈ اس سے اوپر آتی ہے کہ جب آپ کا کھانا پینا نیند اور یہ ٹیمپریچر وغیرہ ہو گیا, اب اگلی ایک نیڈ آتی ہے نیکسٹ سٹیج کی, وہ نیڈ ہوتی ہے کہ میری ریسپیکٹ, عزت نفس جس کو بولتے ہیں. تو اب جب یہ عزت نفس اگر ہماری پوری نہیں ہوگی تو اب ہمارے ہمیں آئے گا غصہ. تو یہ ہماری نیڈ ہے, یہ اگین ایک بیسک نیڈ ہے ہر ایک کی, بچے کی بھی جیسے ہم کہتے ہیں کہ عزت نفس, آپ اس کی بے عزتی کریں گے اسے برا لگے گا.
صحیح.
تو یہ جو نیڈ ہے ہماری کہ میری ریسپیکٹ کی جائے, یا بعض پھر جو بڑے ہوتے ہیں وہ کہتے ہیں بھائی میں جو بات کہوں میری بات مانی جائے, یا اگر مجھے یہ کام اس وقت چاہیے تو اسی وقت چاہیے, یہ اپنی ضرورت بندہ بنا لیتا ہے. اب اگر یہ ضرورت پوری نہ ہو تو یہ غصے کو جو ہے وہ پروان چڑھاتی ہے. تو یہ بھی جو ہے اب جس کی جتنی انا وہ ایگو انفلیٹڈ ہوگی یا انا زیادہ ہوگی, اب وہ چاہے گا کہ میری ہر ضرورت فوراً سے پہلے جو ہے جس طرح میں چاہتا ہوں ابھی یہاں جو ہے وہ پوری ہونی چاہیے. اور اب جب یہ نیڈ پوری نہیں ہوگی اور شیطان ان کو مزید ابھارے گا کہ نہیں نہیں تو صحیح ہے, تیری یہ نیڈ یہیں پوری ہونی چاہیے, تو اب غصہ آئے گا. تو اب یہ جو ہے وہ فی الوقت جو ہے ہماری یہ انڈرسٹینڈنگ ہونی چاہیے کہ غصہ, غصے کے پیچھے جو ہماری انا, کس طرح شیطان ہماری انا کو شہ دیتا ہے. اور آگے چل کر انشاءاللہ ہم دیکھیں گے کہ یہ انا یا ایگو یہ کیا چیز ہے, کیسے یہ ڈیولپ ہوتی ہے, اور کس طرح والدین بچوں کی انا کو ڈیولپ کرنے میں کردار ادا کر سکتے ہیں, اس کا جو ہے وہ نفس سے کیا تعلق ہے, انشاءاللہ یہ سیکھیں گے آگے چل.
میرے مدنی چینل کے ناظرین, ڈاکٹر صاحب نے جو فرمایا کہ واقعی اس میں نفس انا پھر بندہ کہ شیطان کے بھی کام, میں نے بھی قرآن پاک کی آیت کا ترجمہ آپ کو سنایا. ڈاکٹر صاحب یہ ایک عموماً ہوتا ہے, اب جیسے آپ نے بھی بتایا میں نے بھی عرض کیا یہ کہ اس میں شیطان کا بہت بڑا دخل ہے. اب فار ایگزامپل اللہ پاک ہماری محبت سلامت رکھے, اب مجھے کسی بات پر غصہ آیا آپ پر, آپ نے بھی کوئی اگریسو ہو کے جواب دیا, بات اسٹارٹ ہوئی, اب میرے ذہن میں یہ آ رہا ہے کہ ڈاکٹر صاحب پہ تو شیطان آ گیا ہے, شیطان نے قبضہ کر لیا ہے, تو اب میں آپ کے بارے میں سوچ رہا ہوں. اچھا آپ کے ذہن میں یہ آئے گا تو راج علی بھائی پہ شیطان کیا پورے پتہ نہیں بہت سارا ٹولہ آ گیا ہے شیطانوں کا, یہ تو بالکل ٹھنڈے ہی نہیں پڑ رہے, ہلکے ہی نہیں پڑ رہے, یہ تو بھاری ہوتے چلے جا رہے ہیں. یہ تو دونوں میں سے کوئی اپنی غلطی ایکسیپٹ نہیں کرے گا کہ یار مجھ پر شیطان کا وار ہے, مجھ پر شیطان کا وار ہے, اور شیطان اس وقت میرے دل دماغ پر قابض ہو گیا ہے, میرے جو جذبات کے بخارات ہیں وہ چڑھا کر میرا دماغ معاف کر دیا ہے, اور وہ سامنے والے کو قصوروار سمجھ رہا ہے. تو یہ نفسیاتی طور پر بھی کوئی کیفیت ہے, جب آپ فرما رہے تھے میرے ذہن میں آ رہا تھا کہ ایک وجہ یہی ہوتی ہے کہ ہر بندہ اپنے آپ کو ٹھیک سمجھتا ہے, سامنے والے کو غلط سمجھتا ہے, اور پھر سمجھتا ہے کہ شیطان اسی پر ہے, میں تو نیک آدمی, میں تو حاجی نمازی متقی, میں شریف آدمی دنیا کا, اور میں بڑی ٹھنڈی میٹھی بات کرتا ہوں, میری زبان سے کوئی آگ انگارے کوئی تیر تلوار نہیں نکلتے, یہ سامنے والا جو ہے نا یہ ہمیشہ ہی غلط ہے. اس کا کیا علاج بتائیں گے آپ؟
جی یہ بالکل یہ ایگو کی وجہ سے بھی ہوتا ہے, جس کی جتنی ایگو موٹی ہوگی, انا موٹی ہوگی, اتنا ہی وہ کہے گا کہ میں ہی درست ہوں, میں ہی حق پر ہوں, اور اس کی یہ جو ریفلیکشن کی عادت ہے نا یہ نہیں ہے, تفکر کی, یار میں ایک منٹ سوچوں تو صحیح, کیا میں بھی غلط ہو سکتا ہوں.
زبردست
اپنا جو تجزیہ ہے, جیسے ہمارا دعوت اسلامی کے مدنی ماحول میں نیک اعمال میں جس کو ہم پہلے فکر مدینہ کہتے تھے, کہ ایک جائزہ لینا کہ آج دن میں یار میرا اگر کسی سے جھگڑا ہوا ہے, دیکھیں اب رات کا وقت ہوتا ہے نا, اب آپ ہیں
صحیح,
اور یہ ہمیں اپنا جج اور ایک منصف اپنے طور پر بھی بننا پڑے گا.
صحیح.
اور بعض دفعہ آپ نے سنا ہوگا بھائی اپنے ضمیر سے تو پوچھیں.
واہ.
تو بعض دفعہ ہمارا ضمیر جو ہے نا یہ جاگ رہا ہوتا ہے, اور عموماً جب تنہائی میں ہوتے ہیں اور ہم اگر کوشش کریں کہ رات آئے سونے سے پہلے بندہ سوچے, یار آج میرا فلاں سے نا جھگڑا ہوا ہے, تو थोड़ा मैं अपने आप को कटहरे में खड़ा करके देखता हूँ, क्या वाकई मुझसे कोई गलती तो नहीं हुई, क्या मैं गलत तो नहीं था। ज़ाहिर मैं एक तज़िया कर रहा हूँ, हो सकता है मैं गलत हूँ, इसमें कोई ऐसी कोई शरई तौर पर भी तो नहीं है, लेकिन मैं एक थोड़ा कंपैरिजन कर रहा हूँ कि ज़मीर बाज़ दफ़ा उसकी आवाज़ जो है वो हम सुनने से महरूम रहते हैं। क्यों? कि हम रिफ्लेक्ट नहीं करते, और जब हम अपने ज़मीर की आवाज़ सुनना शुरू करेंगे रिफ्लेक्शन के थ्रू, तो हम समझें कि हाँ यार मेरी गलती हुई।
सही।
अच्छा, अब अगर अना जो है वो हमारी एतदाल में हुई, तो हम जाकर अगले बंदे को कल या उसी वक्त फोन कर लें, मौत का पता नहीं है,
सही,
उसी वक्त फोन कर लें कि यार आज दिन को ना मुझसे गलती हो गई। अच्छा, हो सकता है उसकी 10 गलतियां हों, आपकी एक ही हो, आप उस एक पर तो फोन करें उसको।
क्या बात, बहुत जबरदस्त,
एक पर फोन करें,
जबरदस्त,
हो सकता है वो कहे यार आप मुझे भी माफ कर दें। ऐसा हो नहीं सकता कि आप किसी को फोन करो यार मेरी गलती हो गई मुझे माफ फरमा दें, और वो या तो उसी वक्त या बाद में कहेगा यार मुझे भी माफ कर दो, तो ये झगड़ा तो फिर कैसे बरकरार रहेगा, शैतान हार जाएगा।
मेरे मदनी चैनल के नाज़रीन, डॉक्टर साहब ने दौरान गुफ्तगू ये भी फरमाया कि अपने ज़मीर से पूछें, तो कहीं ये ना समझें कि आपके ख़ानदान में महल्ले में कोई ज़मीर भाई रहते हों, उसका इंतज़ार कर रहे हों कि ज़मीर भाई जाग रहे हैं तो उनसे पूछें ज़मीर क्या बोलता है, तो ज़मीर भाई से जाके पूछें, ज़मीर भाई डॉक्टर साहब ने बताया था आप क्या बोलते हैं। एक अंदर से आवाज़ होती है बंदे की, एक अंदर से आवाज़ आती है कि भाई तूने भी तो कुछ गलत किया होगा, यानी अपने आप को, जिसको डॉक्टर साहब ज़मीर को ये कहेंगे सेल्फ अकाउंटेबिलिटी, खुद एहतसाबी, कुछ अपने आप से पूछे, बात तो करे ना बंदा, अपने आप का थोड़ा टेम्पर थोड़ा सा डाउन करे। और मेरे ख्याल में ये जब होगा, जब थोड़ा सा गुस्सा ठंडा होगा, बंदा थोड़ा सा डाउन होगा, बास का गुस्सा 3-4-5-6 दिन तक ख़त्म ही होने का नाम नहीं लेता, जज्बात है कि उसके बैठते ही नहीं, बास लोग वक्ती तौर पर हाइपर हो जाते होंगे, लेकिन जब थोड़ी सी सोच में ठंडक आई, थोड़ा सा उनका लेवल नीचे आया, तो उस वक्त अपने आप से बात करे, अपने आप से भी पूछे, सामने वाले को थोड़ी सी देर के लिए अपनी उसकी पिक्चर अपने सामने से हटा दे, उसकी बातें, उसकी वर्डिंग, उसके अल्फाज, उसका अंदाज, उसने जो कुछ किया, थोड़ी देर के लिए उसको छोड़ दे और अपनी पिक्चर, अपना अल्फाज, अपना अंदाज रखे कि यार मैंने तो हर्ट नहीं कर दिया, मैं ओवर लिमिट तो नहीं हो गया, तो फिर शायद कुछ उसकी खुद एहतसाबी होगी, सेल्फ अकाउंटेबिलिटी होगी, फिर शायद उसके अंदर जो मिस्टर ज़मीर साहब बैठे हैं फिर उसको कुछ बोलेंगे। अगर वो उसी लेवल पर रहा, नहीं मैं गलत नहीं, मैं गलत हो ही नहीं सकता, उसने ये बोला, तो भाई उसने वाकई आपने बड़ी प्यारी बात कही कि उसने 9 बातें गलत बोली, आपने एक बोली, चले एक पे आगे बढ़ जाएं, सॉरी कर लें, क्या फरमाएंगे आप?
ऐसे ही है, बाज़ दफ़ा कोई एक क्लिप भी चलता है कि किसी का ज़मीर कह रहा होता है, कोई आवाज़ देता है, वो कहता है कौन, वो कहता है तेरा ज़मीर है, केड़ा ज़मीर। तो बहरहाल खैर, ये बिल्कुल सही है। और अच्छा, इसमें देखें, मैं ये भी अर्ज़ करूँगा मदनी चैनल के नाज़रीन को कि दुनियावी तौर पर हम ये एहतसाब करते हैं, हम अपना मुहासिबा करते हैं। अगर बिजनेस मैन है तो वो देखता है कि किन मामलात में मुझे प्रॉफिट ज़्यादा हो रहा है,
बहुत अच्छी बात,
कहाँ पे मेरी कमज़ोरी है। और एजुकेशन की फील्ड में स्टूडेंट को ले जाएं तो वो भी देखता है कि यार कहाँ पे मेरी कमज़ोरी है, मार्क्स कम क्यों आए। टीचर है तो वो पढ़ाने के हवाले से करता है। तो दुनिया के मामलात में तो हम करते हैं, वरना हमारा सर्वाइवल मुश्किल हो जाए, लेकिन जो अपने अखलाक और अपने मामलात, इनके हवाले से अक्सर हम जो है ना ब्लाइंड हैं। और ये नफ्स और शैतान, तीसरी बात ये भी है, मेरी अपनी आदत, मेरी अपनी पर्सनैलिटी, मैं जिस माहौल में पला बड़ा हूँ या जो मेरे इर्द गिर्द के लोग हैं, मेरी आदत और अतवार जो है ये भी मेरे ऊपर इन्फ्लुएंस हो रही है। तो यहाँ पे भी हमें देखना है। और ये यहाँ पे मैं लिंक करूंगा ईगो से कि जो है ये ईगो क्या चीज है। ये बाकायदा हमारी साइकोलॉजी में, नफ्सियात में एक बहुत बड़ा चैप्टर है
जी।
और इसको 3 हिस्सों में तकसीम किया गया है ईगो को। अब अगर उसको समझाने के लिए मैं यूं बोलूं कि एक उसमें उन्होंने कहा कि भाई जिस तरह बच्चे की ईगो होती है, बच्चा क्या चाहता है, हर वक्त मेरी हर डिमांड फौरन पूरी हो, नहीं होती तो रोना, गुस्सा, चीख चुहार। अब जो ही ये बच्चा बड़ा होता है तो अब ज़ाहिर है इसके माँ बाप, दीगर मुआशरा पॉजिटिव जब असरअंदाज होता है तो वो उसकी फिर एक जो है वो जवान की ईगो बनती है। कि जवान की ईगो क्या होती है, यार ये मेरी डिमांड है या ये मेरी ज़रूरत है, लेकिन क्या ये पूरी हो सकती है या क्या ये मुझे पूरी करनी चाहिए या नहीं करनी चाहिए। और वो इसको अपनी अकल को इस्तेमाल करके तो असेस करता है, तो एक सिचुएशन में कहता है यार ये मेरी जो नीड है ना, नहीं अभी वेट करें, थोड़ी देर के बाद या किसी और जगह पे पूरी करेंगे। इसको कहते हैं एक मैच्योर ईगो। अब मैच्योर ईगो से भी आगे चलकर जैसे दादा होता है, उसने जो है वो एक लंबी उम्र गुजारी होती है, उसने अपने तजरिबात के हवाले से लाइफ को देखा होता है, उसका पॉइंट ऑफ व्यू किसी मसले पर जो है वो बिल्कुल डिफरेंट होगा। इसको सुपर ईगो का नाम दिया जाता है। तो ये जो ईगो है हमारी, ये इसका अच्छे तरीके से परवान चढ़ना बहुत ज़्यादा ज़रूरी है नफ्सियाती तौर पर भी। अब जब हम नफ्सियाती मसाइल को देखते हैं ना, तो एक माहिर नफ्सियात हमेशा उस बंदे की ईगो को असेस करता है कि भाई ये क्या इसकी ईगो बच्चे की तरह जो इमेच्योर ईगो है वहीं स्टक है,
सही,
या ये एक नौजवान की तरह कुछ तो परवान चढ़ी है लेकिन जो एक सुपर ईगो, जो एक बेहतरीन ईगो होनी चाहिए, क्या वहाँ तक आई है या नहीं आई। और फिर जो अमूमन पर्सनैलिटी डिसऑर्डर्स जिनको हम बोलते हैं ना, कि डिप्रेशन नहीं है, साइकोसिस नहीं है, लेकिन पर्सनैलिटी डिसऑर्डर में अमूमन जज्बात कंट्रोल नहीं रहते, या आप अपनी ही जो है ना ज़रूरियात को पेश नज़र रखते हैं, बाकी किसी का कोई मैटर नहीं है, इनमें अमूमन ईगो की प्रॉब्लम होती है। और फिर उस ईगो को असेस करके समझाया जाता है कि भाई देखें ये आपकी जो ईगो है ये आप इसको, अब जाहिर है हर मरीज की कैपेसिटी के मुताबिक देखा जाता है कितनी अंडरस्टैंडिंग है। तो यूं जो है वो हमारी इस ईगो को भी परवान चढ़ना ज़रूरी है। इसमें सबसे बड़ा किरदार वालिदैन का होता है कि वो अपने बच्चे को सही गलत शुरू से ही बताते रहे। अमूमन सबसे बड़ी गलती ये करते हैं वालिदैन, कहते हैं अभी हमारे बच्चे जो है वो जवान नहीं हुए, अभी बड़े नहीं हुए, अभी ये छोटे हैं। देखिए एक एपिसोड जो हमारे औलाद किसने बिगाड़ी, हमारा सबसे बड़ा फोकस ही बच्चों पर था
जा।
और उस एपिसोड को जो देखेगा कहेगा यार आपने तो टीनएजर्स को एड्रेस ही नहीं किया, आपने तो नौजवानों को एड्रेस ही नहीं किया। वह प्रॉब्लम जब शुरू होती है बचपन से, तो जब वो रूट कोज ही नहीं दुरुस्त, तो हम आगे चलकर क्या करेंगे। तो लिहाजा ये एक होता है कि वालिदैन को शुरू से ही जो है, जैसे हमने और पहले भी एक एग्जाम्पल के जरिए बताया कि बच्चा पैदा होने के साथ ही उसकी तरबियत शुरू। अच्छा बच्चा तो माँ के पेट से भी सीख के आया है कितनी चीजें।
मैं मदनी चैनल के नाज़रीन आपकी ही तर्जुमानी करते हुए डॉक्टर साहब से पूछूंगा, डॉक्टर साहब आपने मेडिकल की ये जो इस तरह इस्तेमाल की है कि मेडिकली तौर पर ईगो यानी ईजीओ ईगो ये हो गया। अच्छा इसमें आपने कहा कि हर बंदे की अलग होती है, बच्चे की, फिर यंग की, जवान की अलग, बूढ़े की अलग, तो बाज़ औक़ात इससे एज का ताल्लुक नहीं है, उसको क्या मेंटली हेल्थ कहेंगे या उसको फैसले की ताकत या मैच्योरिटी लेवल, आसान लफ्ज़ों में इसको। अब जैसे बाज़ लोग कहते हैं कि अरे यार तू बूढ़ा होकर भी बच्चे का जैसी बातें कर रहा है, यानी वो अनमैच्योर है भी, उसके अंदर फैसले की कुव्वत नहीं। अच्छा बाज़ छोटे होते हैं, लोग कहते हैं भाई इसके बचपन पे नहीं जाना है, जवान माशाल्लाह इसकी सोच देखें और इसका स्टेमिना देखें और इसका माशाल्लाह कुव्वत बर्दाश्त देखें, इसका टेम्परामेंट देखें, इसका अखलाक देखें, तो क्या थोड़ी इस पर वजाहत फरमाएंगे आप।
अच्छा पॉइंट आपने जो है वो मेंशन किया कि ज़रूरी नहीं है कि बच्चों में बच्चों वाली ईगो ही होगी, जवानों में जवानों वालों ही और बूढ़ों में बूढ़ों वालों में, ये स्टेज डेवलपमेंट है। ठीक है हमारे नफ्सियात में लिखा है कि कुछ स्टेजेस कुछ एज से पहले बच्चा किसी सूरत नहीं डिवेलप कर सकता,
सही।
लेकिन अगर मैं यूं कहूँ कि जब जो है वो बलूगत में एक बच्चा कदम रखता है,
ठीक है,
तो तब तक उसकी जो बचपन की ईगो है ना वो मैच्योर ईगो में शिफ्ट होना शुरू हो जाती है,
सही।
अब किसकी कम किसकी ज्यादा ये उसके वालिदैन और माहौल का असर होगा। मैं एक मिसाल देता हूँ मदनी चैनल के नाजरीन को कि आपने देखा होगा अमूमन जो है वो बच्चे दो चार लड़ रहे होते हैं, कई तमाशा देख रहे होते हैं, लेकिन कोई एक आध होता है कि जो आके उनमें सुलह सफाई कराता है। अब वो बच्चा उन्हीं की उम्र का है लेकिन वो सुलह सफाई क्यों करा रहा है कि इसकी ईगो ज्यादा एडवांस डेवलप है कंपेयर टू दम, बिल्कुल अभी नौजवानों की तरह नहीं है। हाँ फिर जब बंदा फुली बालिग हो जाता है, शरई अकामात फर्ज हो गए, तो दीन इस्लाम के एतबार से अब उसकी अकल की परवान जो है वो होनी चाहिए उतनी। अब चाहे वो ये 13 साल का है, 14 का है, 15 का है। अब प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम के उसवे हसना से देखा जाए तो बाज़ दफा यंग को सरदार बना दिया।
क्या बात है, इसका एज से ताल्लुक नहीं है,
एज से ताल्लुक नहीं है। प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम तो हर चीज का इल्म है, उन्होंने देखा कि इनमें वो सलाहियत है, इनकी ईगो परवान चढ़ चुकी है। और फिर ये नहीं है कि अब 60 साल से ऊपर जाएंगे तो आपकी सुपर ईगो या सुपर मैच्योर ईगो बनेगी, ऐसा नहीं है। دین کا علم جس کے پاس ہوگا تجربات سے اپنے سے دوسروں سے جو سیکھے گا اور دوسروں کی ہیلپ کرے گا تو یہ 30-35 سال کا بھی جو ہے یہ اس کی بھی سپر ایگو ہو سکتی ہے. تو سمجھیں کہ تقریباً 7-8 سال سے ایگو ڈیولپ ہونا شروع ہو جاتی ہے. جب بالغ ہو جائیں تو اب آپ کی اعتدال میں ایگو آ جانی چاہیے اور 30+ میں جائیں تو آپ کی سپر ایگو شروع ہو جاتی ہے.
تو میرے مدنی چینل کے ناظرین, ڈاکٹر صاحب نے بڑی پیاری بات بتائی. اچھا, آپ کے مشاہدات میں بھی ہوگا یہ کہ بعض لوگ ایج اتنی نہیں ہوتی لیکن اپنے تین ایج کے اندر بھی دیکھتے ہیں کہ یار اس کے اندر بڑی خصوصیات ہیں. اچھا, وہ دیکھنے والی نگاہ بھی تو چاہیے. اب دعوت اسلامی کے ماحول کی طرف ہم آئیں گے کیونکہ ہمارا پیارا ماحول ہے یہ. امیر اہل سنت دامت برکات عالیہ نے جب دعوت اسلامی کا سٹارٹ کیا 1981 میں, اس وقت امیر اہل سنت کی عمر مبارکہ تقریباً 30-31 سال تھی. بعض اوقات لوگ ایکسٹرا آرڈنری ہوتے ہیں, جس کو کہتے ہیں ہم اردو میں خدا داد صلاحیتیں, گاڈ گفٹڈ, وہ اللہ کی عطا ہوتی ہے. بعض لوگ چن لیے جاتے ہیں. تو پھر امیر علیہ سنت نے دعوت اسلامی بنائی, تنہا تھے, چلتے چلے گئے. کیا آپ کا ویژن, کیا آپ کا فوکس, کیا آپ کا اسٹیمنا, کیا قوت برداشت, چلتے چلے گئے, چلتے چلے گئے. جس کو کہتے ہیں نا کہ میں تنہائی ہی چلا تھا جانب منزل, ایک ایک آتا گیا, کاروان بنتا گیا, قافلہ بنتا گیا, بڑھتا گیا, بڑھتا گیا. آج آل اوور دی ورلڈ آپ دیکھیے دعوت اسلامی کہاں پہنچ گئی. پھر جب امیر علیہ سنت نے مختلف لوگوں کو ذمہ داریاں دیں, کام تقسیم ہوا, کام بڑھتا رہا, مختلف لوگ شامل ہوتے چلے گئے, تو آپ دیکھیں نیٹ ورک کیسا بن گیا. پھر 1981 کے بعد 2000 میں تقریباً 19-20 سال بعد امیر اہل سنت دامت برکات عالیہ نے دعوت اسلامی کی مرکزی مجلس شورا بنائی. تو الحمدللہ اس شورا کے نگران حاجی مشتاق اتاری رحمۃ اللہ تعالیٰ علیہ تھے, ہمارے مرحوم نگران شورا, اللہ ان کے درجات بلند فرمائے. تو اس وقت تقریباً 10 ممبرس تھے دعوت اسلامی کی شورا میں, سٹارٹنگ سٹیج میں, اور اس میں مجھے بھی سعادت تھی. حاجی عمران بھائی, سید لقمان شاہ صاحب, ہمارے حاجی یافور بھائی, رکن شورا سائیں برکات, حاجی شاہد بھائی. تو پہلی شورا کے بھی 6 ممبرس موجودہ جو آج کی ڈیٹ تک شورا ہے, تو ابھی بھی 6 ممبرس اس کے چل رہے ہیں جو سٹارٹ کے شورا کے تھے. اس وقت تقریباً اراکین شورا کی ایج 25-26-27 یعنی انڈر 30 تھی. انڈر 30 ایج والوں کو امیر اہل سنت دامت برکات عالیہ نے دنیا دعوت اسلامی کی یوں سمجھ لیں قیادت سونپ دی, ان کو ساری دعوت اسلامی سونپ دی. تو امیر اہل سنت کی اب عمر کتنی ہو گئی, وہ پہنچ گئے 50 پر, اور جو اراکین شورا منتخب کیے وہ انڈر 30 تقریباً 30 کے اندر اندر. اب تقریباً شورا بنے ہوئے 23 سال ہو گئے ہیں. اب تجربات اپنی جگہ پر, امیر اہل سنت کی عمر مبارکہ پہنچ گئی 75 سال پر. ایک تو روحانی معاملات, آپ کی لیڈرشپ اسکلز, پھر قیادت, پھر ایک قائدانہ صلاحیت, پھر تجربات, پھر عمر مبارکہ, پھر پبلک ڈیلنگ. تو اب شورا والے پہنچ گئے 30 سے ڈاکٹر صاحب, اب یہ 50+ پر آ گئے سارے. تو واقعی جو آپ کی بات آپ نے جب کہی تھی نا یہ کہ یہ چیز 30 میں بھی آ سکتی ہے, ضروری نہیں 50-55 میں. تو اس دوران میرے ذہن میں یہی چل رہا تھا کہ امیر اہل سنت کی آپ دیکھیں سلیکشن, کہ ایگو کو کیچ کرنے والا بندہ بھی تو ہو نا. بعض پیرنٹس میں بھی شاید یہ صلاحیت نہیں ہوتی کہ میرا بچہ کیا کرے گا. وہ ساری زندگی, جیسے آپ نے بڑا پیارا جملہ کہا, وہ بچے کو بچہ ہی بنا کے رکھتے ہیں. ارے بچوں کا باپ بن گیا, اس کو نکلنے دیں, فیلڈ میں آنے دیں, تھوڑا اس کا کانفیڈینس لیول ڈیولپ ہونے دیں. ارے تم بچے ہو, تم نہیں کر سکتے, تم بچے ہو, تم نہیں کر سکتے. وہ بچہ ہی رہتا ہے پھر, وہ بچوں کا باپ بن کے بھی بچہ ہی رہتا ہے یہ. کل کو بچیاں ہیں, گھروں میں جانا ہے, پرائے گھر میں جانا ہے, تو ان کو بھی نہیں بیٹا بھی آپ کام نہیں کریں, کل کو اس کو کام کرنا پڑتا ہے, بھاری پڑتا ہے. تو میں اپنے مدنی چینل کے ناظرین سے عرض کروں گا کہ یہ سلیکشن کی صلاحیت بھی, اب یہ بھی میں ڈاکٹر صاحب سے ہی پوچھوں گا. میں نے تو اپنے ایک تجربہ جو شورا بنی, وہ مجھے وہ سارا سینریو یاد آ گیا. تو اس وقت ہم بھی, میری 71 کی پیدائش ہے, تو 2000 میں بھی 28-29 کا ہوں گا. تو اس وقت امیر علیہ سنت نے لیا تھا, داڑیاں سب کی بلیک تھی اور جوانی عروج پر تھی. تو امیر علیہ سنت نے لیا اور لے کر چلے, پھر تربیت بھی کی. تو ابھی جو ایگو آپ فرما رہے ہیں یہ بائی نیچر ہوتا ہے, یہ ٹریننگ تربیت سے بھی امپروو کر سکتا ہے, اس بارے میں ڈاکٹر صاحب بتائیے گا. کیونکہ آپ نے جو لفظ ایگو کہا اور اس پر بہت فوکس کیا, تو میرے خیال میں نفسیات میں ایگو کا بہت بڑا دخل ہے یہ.
ایسا ہی ہے, ہماری تھوڑی گفتگو تفصیلی بھی ہوئی ہے جی. تو میں تھوڑا سا اس کا ریکیپ بھی مدنی چینل کے ناظرین کو کروں گا کہ دیکھیں, آپ ہو سکتا ہے کہ یار میاں بیویوں کو مسئلہ نہیں ڈسکس کیا, یا اولاد کا ان کا نہیں ڈسکس کیا, یہ تو مجھے ہی کہہ رہے ہیں. بھائی ٹھیک ہے, کاؤنسلنگ ہے ہی ہماری, میں جس سے مخاطب ہوں میں اس کی ہی کاؤنسلنگ کروں گا. تو آپ جائزہ تو لیں نا کہ میری ایگو کتنی موٹی ہے. اگر آپ کو چھوٹی چھوٹی بات پہ غصہ آ جاتا ہے, آگ بگولا ہو جاتے, اور پھر یہ غصہ ختم نہیں ہوتا جب تک کہ آپ اپنے ہاتھ پاؤں یا زبان جو ہے وہ نہ چلائیں, تو آپ کی ایگو موٹی ہے. تو آپ کو اس کا جائزہ لینا چاہیے. اب میں یہاں پہ آپ نے جو سوال کیا تو اس کو مد نظر رکھتے ہوئے میں اب ایک اور کمپیریزن ڈرا کروں گا. اور وہ ہے ہمارا دین اسلام کی تعلیمات.
صحیح.
ہم میں سے جو بھی مذہبی ماحول سے وابستہ ہیں, عموماً عوام نے سنا ہوتا ہے نفس, ٹھیک ہے, لیکن قرآن پاک میں اس کی خود تفصیل موجود ہے کہ نفس امارہ, نفس لوامہ اور نفس مطمئنہ.
صحیح.
اب یہ ہمارے دین اسلام کی تعلیمات ہے. اب دیکھیں اس کی کتنی سٹیجز ہیں, تین. نفس امارہ کیا ہے؟ ہمیشہ آپ کو برائی کی طرف دعوت دیتا ہے, یہ کرو یہ کرو یہ کرو. نفس لوامہ جس کو ضمیر کا نام دیا جاتا ہے, وہ کہتا ہے یار دیکھو یہ جو تم کر رہے ہو یہ صحیح بھی ہے یا نہیں ہے, جو صحیح ہے اس کو کرو, جو غلط ہے اس کو چھوڑو. تو آپ کا جو یہ لفظ لوامہ یہ آپ کو ملامت کرتا ہے, یہ تھوڑی سی میچیور ایگو ہو گئی جوان والی.
کیا بات ہے.
نفس مطمئنہ کہ اللہ کے پسندیدہ بندوں کا نفس, کہ جن کا مقصد ہی ہر وقت اللہ کی رضا اور اللہ کی مخلوق کو خوش کرنا.
کیا بات, بہت زبردست ایگزامپل.
یعنی کہ نفس مطمئنہ, اور ایسوں کو ہی موت کے وقت جو ہے وہ بشارت دی جاتی ہے کہ اے پاک روح,
پاک روح.
نفس مطمئنہ کہ وہ کیا گیا نا کہ نکل جنت میں داخل ہو. تو یہ جو ہے نا اس کا جو میں نے پھر یعنی کہ ایک اپنے سائیکالوجی اور دین کے علم کو دیکھا, پھر یہ باتیں تو ہمارے دین اسلام میں ہیں.
سبحان اللہ.
اب اگر ہم نفس امارہ, نفس لوامہ, نفس مطمئنہ کی اہمیت کو سمجھتے ہیں تو ہماری انا کو ہم کنٹرول کر سکتے ہیں. جو ہو گیا سو ہو گیا. اب یہ تو میں بھی نہیں کہتا کہ بھائی اگر کسی کی ایگو موٹی ہے تو ختم ہی نہیں ہو سکتی. بھائی اگر ختم نہیں ہو سکتی تو پھر ہم کس لیے بیٹھے ہیں؟ پھر ہمیں بھی نہیں بیٹھنا چاہیے. تو اسی طرح اگر ہمارے اندر انا ہے, غصہ ہے اور یہ ختم نہیں ہو رہا, تو ہم یہ دین اسلام کی ان تعلیمات کو لیں. انشاءاللہ آگے چل کر میں دو مثالیں شیئر کروں گا, اگین وہ بھی دینی کتب سے ہوں گی, کہ جس سے ہمیں پتہ چلے گا کہ اللہ کے نیک لوگ جن پر اللہ کا کرم ہوتا ہے وہ کیسے اپنی انا کو مارتے ہیں, کیسے اپنے غصے کو ختم کرتے ہیں. اور اس کی ہم اب یہ بھی کوئی ایسی کوئی انہونی چیز نہیں ہے, کوئی مشکل چیز نہیں ہے. ہم کئی دفعہ دیکھتے ہیں یار ان کا بڑا اچھا ریلیشن شپ ہے.
صحیح.
بعض رشک کرتے ہیں, بعض حسد کرتے ہیں. اللہ تعالیٰ حسد کرنے والوں کو ہدایت عطا فرمائے.
آمین.
تو بھائی ان کا کیوں ریلیشن شپ اچھا ہے؟ بھائی ان دونوں نے اپنی ایگو اور اپنے غصے کو اعتدال میں رکھا ہوا ہے.
صحیح, بالکل.
جہاں جائز ہے غصہ کرنا اور جتنا شریعت نے اجازت دی ہے وہاں یہ اتنا ہی اس غصے کو لاگو کرتے ہیں, جہاں نہیں بنتا غصہ کرنا نہیں کرتے. اور انا غلطی ہو گئی معافی مانگ لے, دل سے مانگے, اور اس غلطی کو دوبارہ دہرانے کی کوشش نہیں ہونی چاہیے.
میرے مدنی چینل کے ناظرین, ڈاکٹر صاحب نے بڑی زبردست وضاحت فرمائی ہے. ایک اور حکمت کا مدنی پھول کہ جو اپنے بڑوں سے سنا سیکھا, اللہ کرے اس پر عمل کی بھی توفیق ملے, کہ جب ایک بندہ غصے میں ہو تو دوسرا تھوڑی دیر کے لیے نارمل ہو جائے, تھوڑی دیر کے لیے نارمل ہو جائے کہ ٹھیک ہے وقتی غصہ ہے. بعض لوگ جذباتی ہوتے ہیں, نہیں جذبات کو کنٹرول ہے. تو کوئی ایک تو سمجھدار ہو جہاں دونوں نا سمجھی کا مظاہرہ کرتے ہیں. اب دونوں میں کوئی بھی لے لیں, میاں بیوی لے لیں, ساس بہو لے لیں, اولاد باپ اور بیٹا لے لیں, بھائی بھائی لے لیں, بہنیں لے لیں, جہاں دونوں ایگریسو موڈ میں چلے جائیں گے, غصہ جلال ٹیمپر لوز, دونوں کی زبان سے آگ نکل رہی ہے, تیر نکل رہے ہیں, اور بالکل ایک دوسرے کو زخمی گھائل کر دیا, تو پھر ظاہر بات ہے بات بگڑنی ہے. تھوڑی سی سمجھداری کرے, کوئی ایک تو سمجھداری کرے کہ اس وقت تھوڑا خاموش ہو جائے, تھوڑا خاموش ہو جائے. بعض اوقات ہوتا ہے جیسے ڈاکٹر صاحب نے فرمایا ایگو موٹی ہوتی ہے, وہ نہیں اس کی ایگو کنٹرول ہو رہی, نہیں اس کو اپنے آپ پر کنٹرول ہو رہا, سیلف کنٹرول اس کو نہیں ہے. تو ایک تو کنٹرول کرے, اگر دونوں نے کنٹرول نہیں کیا تو لڑائی جھگڑا بڑھے گا, فساد بڑھے گا, پھر ناراضگیاں ہوں گی, پھر دلوں میں نفرتیں پیدا ہوں گی. دیکھیں میں آپ کو پیارے آقا مدینے والے مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا ایک فرمان سناتا ہوں. بخاری شریف کی یہ حدیث ہے کہ اللہ پاک کے یہاں سب سے ناپسندیدہ شخص وہ ہے جو بہت زیادہ جھگڑالو ہے. بعض لوگ ہوتے ہیں بات بات پہ جھگڑا, بات بات پہ جھگڑا, ہر بات پہ ٹیمپر لوز ہو جاتا ہے, ہر بات پہ اگریسو موڈ میں چلے جاتے ہیں. نہیں کرنا چاہیے, برداشت پیدا کریں. ایک اور حدیث پاک, پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے, جو شخص بے جا جھگڑتا ہے وہ ہمیشہ اللہ پاک کی ناراضی میں ہوتا ہے یہاں تک کہ اسے چھوڑ دے. تو یہ حدیث پاک بھی ہماری رہنمائی کرتی ہے. ایک اور حدیث پاک میں عرض کروں گا, ترمذی شریف کی حدیث ہے, مکی مدنی آقا صلی اللہ علیہ وسلم کا فرمان ہے, کوئی قوم ہدایت پر رہنے کے بعد گمراہ نہیں ہوئی مگر جھگڑوں کے سبب. تو جھگڑے کا کتنا نقصان ہے, قوموں کی قومیں تباہ ہو جاتی ہیں. ایک اور حدیث مبارکہ میں سناؤں گا کہ بندہ ایمان کی حقیقت میں اس وقت تک کمال کو نہیں پہنچ سکتا جب تک کہ وہ حق پر ہونے کے باوجود جھگڑا نہ چھوڑ دے. تو یہ احادیث مبارکہ ہے یہ, تو ہمیں چاہیے کہ ان فرامین کو بھی یاد رکھیں اور غصے کی جو تباہ کاریاں ہیں اس کو بھی یاد رکھیں, اس کے سائیڈ ایفیکٹ کو بھی ہم اپنے دماغ میں رکھیں کہ اس کا انجام کیا ہونا ہے. بیان کردہ احادیث مبارکہ سے معلوم ہوا کہ جھگڑالو شخص کو اللہ پاک پسند نہیں فرماتا. جھگڑا کرنے والا اللہ پاک کی ناراضگی مول لیتا ہے. جھگڑا کرنا گمراہی کے گہرے گڑھے میں دھکیلتا ہے. حق پر ہونے کے باوجود جھگڑا کرنے والا اس وقت تک ایمان کی حقیقت میں کامل نہیں ہو سکتا کہ جب تک جھگڑا نہ چھوڑ دے. تو یہ میں نے حدیث پاک تھی آپ کو سنائی. تو ہم مسلمان ہیں, بینگا مسلم, ہمیں ان احادیث کو, اور پہلے میں نے قرآن کی دو آیات کا ترجمہ بھی سنایا اسٹارٹ میں کہ شیطان کا یہ بہت بڑا کام ہے, شیطان چاہتا ہی یہی ہے. اچھا, اس کی ایک بہت بڑی وجہ, ڈاکٹر صاحب تو اس کا ایک میڈیکل پوائنٹ آف ویو سے بتائیں گے. میرے مدنی چینل کے ناظرین, آپ نے بہت توجہ سے سننا ہے, بہت بیسک چیزیں ہیں یہ کہ نفس اور شیطان. ڈاکٹر صاحب نے فرمایا یہ کہ وہ اپنی جگہ ہے, لیکن بعض اوقات نیچر بن جاتی ہے, عادت بن جاتی ہے کہ وہ جاتی ہی نہیں ہے. ڈاکٹر صاحب, جیسے یہ آپ نے ایگو کا ایک بڑا اچھا لفظ کہا کہ بعض لوگوں کی ایگو موٹی ہوتی ہے. اچھا, آپ تو ڈاکٹر ہیں, اسپیشلسٹ ہیں, ماہر نفسیات ہیں, آپ کے پاس آتے آپ پہچان لیں گے. بلکہ اس نے بات شروع کی اور اس کی باڈی لینگویج سے, اس کی ورڈنگ سے آپ پہچان لیں گے بھائی یہ موٹی ایگو والا ہے. لیکن ایک عام آدمی تو نہیں سمجھ سکتا, اب یہ پروگرام دیکھ کے وہ سب دوسرے کی ایگو نوٹ کرنا شروع کر دیں گے, چل بھائی اپنی ایگو چیک کر, چل بھائی تیری ایگو بہت موٹی ہے. میاں جو ہے وہ بیوی کو بولے, ارے تیری تو ایگو بہت موٹی ہے, ڈاکٹر صاحب سے ہم نے سنا ہے یہ موٹی ایگو والے. بیوی بولے, نہیں نہیں میری صحیح, آپ کی ایگو موٹی ہے. تو یہ ایگو موٹی کا کوئی ٹیسٹ ویسٹ ہے؟ ایکو تو سنا ہے, ای سی او ایکو, وہ ہارٹ کا ہوتا ہے, ایکو ٹیسٹ ہے اور ای سی جی ہے. تو یہ ایگو کا کوئی ٹیسٹ ہے کہ نہیں ہے؟
دیکھیں, اس میں پہلی بات تو یہ جو آپ نے کہا کہ بھائی دوسروں کی چیک کرنا شروع کر دیں, یہ کہ بھائی اس کی کتنی ایگو ہے, اس کی کتنی. مدنی چینل کے ناظرین, اگر میں آپ کو کہوں کہ آپ مریض ہیں, آپ ڈاکٹر کے پاس گئے, ڈاکٹر نے دی آپ کو دوائی, آپ کو تھا چیسٹ انفیکشن, آپ دوائی جا کے اپنے گھر والوں کو دیں بھائی آپ کھائیں, تو آپ کیا کہیں گے؟ بھائی ایسا مریض پاگل ہے, یہ کیسے ہو سکتا ہے, دوائی تو آپ کے لیے ہے. دیکھیں, یہ جتنی باتیں ہم کر رہے ہیں نا, یہ ہمارے لیے ہیں, ہم نے کسی اور کا نہیں ایگو چیک کرنا. ٹھیک ہے, اگر میں خاوند ہوں تو بیوی کا نہیں چیک کرنا, بیوی ہوں تو شوہر کا نہیں چیک کرنا, ساس ہوں تو بہو کا نہیں چیک کرنا, وائس ورسا. ہم نے ہر ایک نے اپنی ایگو کو دیکھنا ہے. تو اب اس کا ایک شعر بھی کسی نے لکھا ہے کہ عیبوں کو ڈھونڈتی ہے عیب جو کی نظر,
صحیح,
جو خوش نظر ہیں وہ حسن و کمال دیکھتے ہیں.
کیا بات!
تو یہ تو ہوگا کہ اچھی خوبیاں دوسروں میں تلاش کریں, اور اگر آپ دوسروں کو عیب تلاش کریں تو برا ہی. تو ایک پنجابی میں شعر ہے, میاں صاحب کی طرف منسوب, میاں محمد بخش صاحب کی طرف منسوب ہے, کہ برے بندے نو لبن ٹریاں, برا لبا نہ کوئی, جد میں اپنے اندر چاتی پائی, میں تو برا نہ کوئی. کہ میں برے بندے کی تلاش میں نکلا تو مجھے تو کوئی برا نہیں ملا, لیکن میں نے جب اپنا آپ دیکھا تو مجھ سے تو برا کوئی تھا ہی نہیں. تو یہ دیکھیں, یہ بات ہم نے کرنی ہے کہ جو بھی آج ہم بیان کر رہے ہیں یا سیکھ رہے ہیں, اس سے مجھے اپنی ایگو کو چیک کرنا ہے. اور چند باتیں میں نے مینشن کر دیں کہ اگر آپ کی ایگو موٹی ہے تو آپ کو چھوٹی چھوٹی باتوں پر غصہ آنا شروع ہو جائے گا.
میرے مدنی چینل کے ناظرین, میں یہی چاہ رہا تھا, میں بھی تو چیک کروں میری ایگو موٹی ہے کہ پتلی ہے یا باریک ہے یا نارمل ہے, آپ بھی چیک کیجئے. تو اب ڈاکٹر صاحب, موٹی ایگو والے کی کچھ علامات, انڈیکیشن, کیا کہیں گے سمٹمس؟
پریکٹیکل جو چیزیں عموماً ہوتی ہیں ان کا تذکرہ کرتا ہوں. ویسے تو اگر اس کی تفصیل میں جایا جائے تو یہ پرسنالٹی ڈس آرڈر ہے تو اس کی یہ علامتیں ہیں, تو یہ ہے تو یہ علامتیں ہیں. تو چند میں یکجا کر کے مینشن کر دیتا ہوں کہ جو مینلی ایگو کے ایشوز ہوتے ہیں. تو ایک تو آپ کو بالکل چھوٹی چھوٹی باتوں پر غصہ آ جانا, اور غصہ بھی اتنا آنا کہ اتنا آنا چاہیے تھا تو اتنا آ گیا, آگ بگولا جس کو ہم کہتے ہیں. پھر آپ کا غصہ اس وقت تک ٹھنڈا نہ ہونا جب تک کہ یا تو آپ اپنے ہاتھوں سے یا لفظہ پائی سے, یا پھر جو ہے وہ جو چیز آپ کو غصہ دے رہی تھی وہ پوری نہ ہو جائے, تب تک غصہ ٹھنڈا نہیں ہوتا. اچھا, پھر آپ کہتے کہ میرا حق سب سے بڑھ کر,
صحیح,
باقی کسی کا کوئی حق مارے جو مرضی ہو, میرا حق پہلے ہونا چاہیے, میری, میں سب سے زیادہ امپورٹنٹ بندہ ہوں.
صحیح.
ये जो है वो ईगो का मेरा राइट है, मुझे यहाँ से जो है वो मैं गया हूँ तो मैं मतलब बैंक में गया हूँ या कहीं भी गया हूँ तो मेरी बारी पहले आनी चाहिए, मेरी तारीफ होनी चाहिए, ताजीम होनी चाहिए। अच्छा फिर ऐसा बंदा क्या करता है जब दूसरों के साथ बैठता है तो वो क्या करेगा, कहेगा यार उसने तो मुझे सलाम तक नहीं किया, या उसने यूं बात की तो मैंने उसे ठीक ठाक सुनाई। आप फिर अपना खुद चर्चा करना शुरू करते हैं कि मैं कितना इम्पोर्टेंट हूँ, और हर वक्त जो है वो अपने जो है वो अपने फजाइल बयान करना। तो ये चंद अलामात हैं जो ईगो की जो है ना कि भाई आपकी ईगो मोटी है, मोटी नहीं है ये इमेच्योर है, ये बीमार ईगो है, इसका जो है वो पहचान करके हमें इसका इलाज करना है। नहीं इलाज हुआ तो देखें दुनिया की जिंदगी भी तबाह है, कोई सुकून नहीं है, कोई चैन नहीं है ना घर में ना ऐसा, अगर कोई टीम लीडर भी बन गया तो उसके मातहत भी जो है ना उनकी जीरन जिंदगी हो जाएगी। अगर वो बेचारे मजबूर है तो टीम में रहेंगे, नहीं है मजबूर तो कहीं और चले जाएंगे।
बहुत जबरदस्त फरमाया।
और आखिरत की तो तबाही है ही है। यहाँ पे मैं अब इसका देखें मैं थोड़ा सा जो है वो इलाज की तरफ भी आता हूँ कि चले कुछ तो, मैं तो ये नहीं कहता कि हर एक को माहिर नफ्सियात के पास जाना चाहिए, जितना आप खुद सीख सकते हैं, जितना आप अपना खुद जायजा ले सकते हैं और खुद अपनी कमजोरी को एक्सेप्ट कर सकते हैं इतना ज्यादा फायदा है। इसमें मैं दावत इस्लामी के मदनी माहौल में जो लिटरेचर शाया हुआ है उसमें से चंद एक का तज़किरा करता हूँ। सबसे पहले तो बातनी बीमारियों का इलाज, ये इसका मुताला करें। अगर आपने ऑलरेडी मुताला किया है तो फिर भी तब्दीली नहीं आई तो आपकी समझ में कमी है, आपने इस पर गौर व फिक्र नहीं किया, तफक्कुर नहीं किया और अपने ऊपर लागू करने की कोशिश नहीं की। जब तक मसलन आप पढ़ रहे हैं उसमें चैप्टर है गीबत का, तो जब तक आप सोचेंगे नहीं कि यार आज मैंने कितनों की गीबत की, तो आप तो यही सोचेंगे तो ये तो किसी और के लिए, और शैतान फिर आपके जहन में डालेगा यार उसने आपकी गीबत की, उसने आपकी गीबत की, इसलाह के लिए तो मैं अपनी बैठा हूँ, तो ये तो मेरी कहाँ इसलाह हुई कि मैं दूसरों की तरफ चला गया। तो एक ये इसी तरह गुस्से का इलाज रिसाला है, ये भी पढ़ा जाए, ये भी बहुत की जो है वो अच्छा रिसाला है। ये निगरान शूरा का भी इस टॉपिक पर एक बयान है गुस्से पर, वो भी देखने की कोशिश करें। तो ये कोशिश हम करेंगे और अपने अंदर ही अपना ही जायजा लेना है, हमने किसी दूसरे का जायजा नहीं लेना।
क्या बात है मेरे मदनी चैनल के नाजरीन, प्रोग्राम फैमिली काउंसलिंग और इसका टॉपिक जो है वो घरेलू लड़ाई झगड़े। तो हमने उमूमन तो हम सुनते हैं लड़ाई झगड़ा ना करें, यूं ना करें, यूं ना करें, बहुत सारी बातें आती हैं, लेकिन डॉक्टर साहब ने बड़े प्यारे अंदाज में ये समझाया। लेकिन इसकी अलामत जनरली भी पता लगता है कि बात बात पर गुस्सा, चिड़चिड़ापन, बदमिजाजी, अपना टेंपर लूज करना, किसी की बात को बर्दाश्त नहीं करना, अपने आप को बहुत बड़ा समझना, मैं ये ऐसा नहीं। आजजी पैदा करें, अल्लाह के लिए आजजी पैदा करें, बात बात पर झगड़ा ना करें। दीन में भी नापसंद किया जाता है, झगड़ालू शख्स पसंद नहीं किया जाता, लोग उसको लाइक नहीं करते। आप कहते हैं मैं किसी के बाप से नहीं डरता, तो मुंह पे कह देता हूँ तो फिर आपको पसंद कौन करता है। तो अच्छे नर्म सॉफ्ट रहिए, माफ़ कर दीजिए, अल्लाह के लिए माफ़ कर दीजिए, और फिर फौरन रिएक्ट ना करें, थोड़ी सी देर के लिए सब्र करें, ठहराव पैदा करें, फौरन रिएक्ट ना करें। ये भी समझदार लोगों की अलामत है। अपने घर का माहौल पुरसकून रखिए, जहाँ जॉब करते हैं अपने कुलीग्स के साथ वहाँ इन्वायरमेंट अच्छा कीजिए, आप सेठ साहब में अपने मुलाजमीन से अच्छा रवैया रखिए, तो आपका अखलाक भी अच्छा होगा, आपका किरदार भी अच्छा होगा, और दीन इस्लाम तो हमें यही सिखाता है। और यही हमारे प्रोग्राम की भी एक नीयत है कि फैमिली काउंसलिंग घर बैठे आपको दीनी पैराए में हमारे जो डॉक्टर साहब हैं ये स्पेशलिस्ट भी हैं, माहिर नफ्सियात भी हैं, और आउट ऑफ कंट्री होते हैं तो इनकी ये फील्ड भी है, इनके पास इसी तरह के लोग आते हैं। हम कहते हैं ना जब बार बार गुस्सा करता है, लड़ता है, झगड़ता है, सबसे लड़ रहा है, तो उमूमन हमारे माशरे में कहा जाता है इसको, अरे भाई ये तो नफ्सियाती हो गया। तो माहिर नफ्सियात को हमने मदनी चैनल पर लाकर बिठा दिया है, हमारी टीम ने की कोशिश, डॉक्टर साहब की भी मेहरबानी, आए वक्त निकाला, ये ज़बरदस्त टिप्स दे रहे हैं, इनको सुनिए भी। और मैं यही मशवरा दूंगा आखिर में कि इसको अपनी ज़ात पर इम्प्लीमेंट कीजिए, अपनी ज़ात पर नाफिज कीजिए। जब भी कभी इस्लाह की बात आती है तो हमारे जहन में फ़ोटो किसी और की आ जाती है, पिक्चर किसी और की आ जाती है, हाँ ये बात फुला ऐसा करता है, अरे फुला को छोड़िए, अपनी इस्लाह कर लीजिए, इंशाल्लाह हर फर्द ठीक होगा معاشرہ ٹھیک ہو جائے گا، گھر ٹھیک ہو جائے گا، یہی ہمارے پروگرام کا مقصد ہے، فیملی کاؤنسلنگ۔ آج کے پروگرام میں آپ سے ہم اجازت چاہیں گے، پھر اگلے ایپیسوڈ کے ساتھ دوبارہ ملیں گے۔ اللہ پاک سے دعا ہے اللہ کریم ہمیں عمل کی توفیق عطا فرمائے، ہمارے گھروں میں لڑائی جھگڑے نہ ہو، پیار محبت ہو، امن ہو، سکون ہو، اور محبتیں ہی محبتیں ہوں، دیندار گھرانہ ہو ہمارا، نیکیوں والا گھرانہ ہو، نمازیں پڑھنے والا گھرانہ ہو، تلاوت قرآن کرنے والا گھرانہ ہو، دین کی خدمت کرنے والا گھرانہ ہو ہمارا، اور بس گھر میں مدینہ مدینہ ہو جائے۔ اللہ عمل کی توفیق دے۔ آمین بجاہ نبی الامین صلی اللہ علیہ وآلہ وسلم۔
گھر ہو ہمارا امن کا گہوارہ، جھگڑے چھوڑو معاف کرو پھر ہو جائے گا گھر تارا۔